أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. قال الإمام الحسين عليه السلام: إنما خرجت لطلب الإصلاح في أمت جدي. امام حسین علیہ السلام فرما رہے ہیں کہ میں اپنے جد نانا محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی امت کی اصلاح کے لیے نکلا ہوں. ماہ محرم الحرام، ماہ سوگ و ماہ قیام، ماہ اثار و فداکاری، ماہ رنج و ملال، ماہ تحفظ دین، ماہ دفاع حرمت دین، ماہ عزاداری، تمام ملت اسلامیہ بالخصوص تمام مومنین و مومنات، علماء کرام، مراجع الزام و تمام راہ روان راہ ولایت و امامت کی عرض میں تعزیت و تسلیت عرض ہے. ناظرین محترم، ماہ محرم الحرام کے حوالے سے خصوصی پروگرام آپ کا میزبان سلمان حسین آپ کو خوش آمدید کہتا ہے. ہمارے ساتھ حسب معمول مولانا نجم الحسن نقوی صاحب موجود ہیں، جو کہ مجلس علماء شیعہ یورپ کے سیکریٹری تبلیغات ہیں. خواہش کی اچھی طریقے سے ہم نے گفتگو فرمائی پچھلے دو پروگرامز میں کہ مقصد کیا تھا امام حسین علیہ السلام کا، جو انہوں نے قیام کیا، جو انہوں نے نہضت شروع کی، جو ایک تحریک حکومت وقت کے خلاف شروع کی، اس کا مقصد کیا تھا. پچھلے پروگرامز میں ہم نے ذکر کیا، پانچ نکات ذکر کیے گئے، جس میں سے پہلا نقطہ امام حسین علیہ السلام اپنی وصیت میں یہ فرما رہے ہیں کہ میں اپنے جد کی امت کی اصلاح کے لیے نکلا ہوں، میں برائیوں کا خاتمہ چاہتا ہوں، میں نیکیوں کو عام کرنا چاہتا ہوں، اور رسول خدا صلی اللہ علیہ وآلہ وسلم اور اپنے بابا علی ابن ابی طالب علیہ السلام کی سیرت کو زندہ کرنا چاہتا ہوں، میں چاہتا ہوں کہ لوگ اس پہ عمل کریں. اس کے آگے ہم انشاءاللہ اپنی گفتگو کا یہ سلسلہ جاری رکھیں گے، اور ماہ محرم الحرام کے باقی ایام میں بھی آپ یہ پروگرام دیکھتے رہیں گے. ہماری کوشش ہوگی کہ زیادہ سے زیادہ مختصر سے وقت میں زیادہ سے زیادہ گفتگو کی جائے، تاکہ سامعین اور ناظرین جو ہیں وہ زیادہ سے زیادہ فائدہ اٹھا سکیں. مولانا، آپ کو پروگرام میں خوش آمدید کہتا ہوں.
جی شکریہ،
امید ہے کہ آپ خیریت سے ہوں گے.
جی انشاءاللہ.
مولانا، پچھلے پروگرام میں ہم نے حضرت مسلم بن عقیل کے حوالے سے گفتگو کی کہ کس طرح انہوں نے کوفے کا سفر اختیار کیا امام حسین علیہ السلام کے سفیر ہونے کے ناطے. تو اس میں ایک انتہائی اہم سوال جو یہاں اٹھتا ہے کہ حضرت مسلم بن عقیل کو جو سفیر بنا کر بھیجا گیا کوفے کی سرزمین پر، تو اس کے پیچھے کیا جو عوامل تھے، کار فرما تھے، اور ان کا سفیر ہونا وہ کس کی طرح، یعنی کہ اس سے ہم کیا نتیجہ اخذ کر سکتے ہیں؟
بسم اللہ الرحمن الرحیم. میں سمجھتا ہوں بڑا ہی ایک اہم سوال ہے، اور قیام کربلا میں ایک بہت ہی ایک ایسا پہلو ہے جس پہ شاید ہماری عمومی طور پہ توجہ کم ہوتی ہے. ایک تو حضرت مسلم بن عقیل سلام اللہ علیہ کی شخصیت ہے کہ کس قدر بلند شخصیت ہے واقعہ کربلا میں، اور دوسرا بحثیت سفیر کے اگر دیکھا جائے تو امام کا سفیر چھوٹی بات نہیں ہے،
بالکل
بہت بڑی بات ہے. تو سوال واقعی یہ پیدا ہوتا ہے کہ بحثیت سفیر انہوں نے کیا رول ماڈل پیش کیا ہے،
یعنی قیام امام حسین علیہ السلام میں کیا کردار جو تھا
جی
ان کا.
یہ بحثیت سفیر کیا دنیا کے جتنے امبیسیڈرز ہیں ان کے لیے ان کو ہم رول ماڈل قرار دے سکتے ہیں؟ یعنی کیا واقعاً وہ اسوہ بنتے ہیں یہ تھوڑی سی مدت میں جو انہوں نے وہاں پہ قیام بھی کیا اور سید الشہداء علیہ الصلوۃ والسلام کا میسج جو ہے وہ دیا ہے. میں سمجھتا ہوں کہ میں تھوڑا سا اشارہ کروں گا حضرت مسلم بن عقیل کی شخصیت کے حوالے سے. حضرت مسلم بن عقیل بن ابی طالب ظاہر ہے کہ امام علیہ الصلوۃ والسلام کے کزن بنتے ہیں، حضرت ابو طالب علیہ الصلوۃ والسلام کے پوتے ہیں حضرت مسلم. حضرت مسلم بن عقیل جو ہیں صلوات اللہ علیہ के बारे में एक बात तो ये है कि पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम अमीरुल मोमिनीन अलैहिस्सलातु वस्सलाम दोनों शख्सियात इकट्ठी बैठे थे, तो एक बैठे थे तो अमीरुल मोमिनीन ने पैगंबर अकरम से सवाल किया, पूछा या रसूलल्लाह तुहिब्बु अकीलन, क्या आप अकील से मोहब्बत करते हैं? फरमाया कि मैं दो वजह हैं कि अकील से मोहब्बत करता हूँ, एक हुब्बन लहू, एक तो ख़ुद अकील इस काबिल है कि उससे मोहब्बत की जाए, यानी उससे जनाब अकील अलैहिस्सलाम के किरदार की बुलंदी समझ में आती है कि नबी अकरम अलैहिस्सलाम ये फरमाएं कि अकील इस काबिल है कि उसके मोहब्बत की जाए। दूसरा जुमला जो इरशाद फरमाया वो था वहुब्बन ले अबी तालिब, के हज़रत अबू तालिब अलैहिस्सलाम की मोहब्बत को पैगंबर ने क्राइटेरिया करार दिया, उसूल करार दिया कि चूँकि अबू तालिब को अकील से बड़ी मोहब्बत थी लिहाजा मुझे बहुत ज़्यादा मोहब्बत है। वहाँ पे एक नुक्ता बड़ा अहम है कि बाज़ उलमा ये कहते हैं कि ये बात जब गुफ्तगू हुई तो हज़रत मुस्लिम अलैहिस्सलाम उस ज़माने में छोटी उम्र थी उनकी, तकरीबन 4 साल 5 साल थी। तो ऐसे आलम में पैगंबर ने इरशाद फरमाया, क्या फरमाया? फरमाया कि या अली, अली अकील का बेटा, एक ज़माना आएगा कि आपके बेटे की मोहब्बत में कत्ल किया जाएगा।
अल्लाह
अल्लाह अकबर, पैगंबर का फरमान ज़ाहिर है कि कलाम उल इमाम है, दुनिया के हर साहिब फ़िक्र के कलाम से बड़ा कलाम है, इमाम उल कलाम। ठीक है जी, मैं समझता हूँ कि इस जुमले को दिक्कत से देखने की ज़रूरत है। नंबर एक, यानी पैगंबर ने पेशेन गोई फरमाई, गोया ये वो ज़माना है कि जब पैगंबर की तरबियत और शफकत मैसर थी ख़ानदान तहारत के हर फर्द को। ठीक है जी, दर्जा बदर्जा। दूसरी बात यह है कि पैगंबर ने यह नहीं फरमाया कि या अली अकील का बेटा मसल मुस्लिम इस्लाम की राह में मारा जाएगा, नहीं फरमाया हक के दिफा में मारा जाएगा, फरमाया आपके बेटे के इश्क में मारा जाएगा। गोया इस हदीस में पैगंबर हुसैन के इश्क को इश्क इलाही करार दे रहे हैं, यानी हुसैन का इश्क दर हकीकत दीन का इश्क है, और इसका मतलब यह है कि एक आशिक का तारुफ भी पैगंबर ने करवाया है कि एक ज़माना आएगा और तारीख़ ने साबित किया कि ऐसा ही हुआ। इमाम हुसैन अलैहिस्सलाम ने जो ख़त तहरीर फरमाया है हज़रत मुस्लिम बिन अकील के हाथ थे जो लेके गए अहले कूफा के नाम, उसमें जो जो अल्फाज इस्तेमाल किए हैं वो है सिकती अखी व सिकती, मैं अपने भाई और अपने काबिल एतमाद को तुम्हारी तरफ रवाना कर रहा हूँ। पहला मरहला ये है, सफ़ीर वही हो सकता है जो काबिल एतमाद हो, और सफ़ीर पे इतना एतमाद होना चाहिए कि इसका मतलब है जो कुछ अंजाम दे रहा है इसको उस शख्सियत की ताईद हासिल है जिसने इसको नॉमिनेट किया है। इस अंदाज़ से हम देखते हैं कि हज़रत मुस्लिम बिन अकील वहाँ पे गए। कुछ बातें मैं अपनी गुज़श्ता
बिल्कुल
एक जो गालबन जो पहले प्रोग्राम दो हुए हैं उनमें अर्ज़ की हैं, एक दो नुक्ते और बड़े अहम हैं। वो क्या है? वो ये हैं कि हज़रत मुस्लिम बिन अकील अलैहिस्सलाम जब कूफा में दाखिल हुए तो हम देखते हैं कि दारुल अमारा में कोई भी नहीं था, ये यानी गवर्नर मौजूद नहीं था, इब्ने ज़ियाद बाद में आया है। अच्छा, और तारीख़ लिखती है तकरीबन 15 या 16 मुहाफ़िज़ थे जो उस दारुल अमारा की पे मुतय्यन थे। अब हम देखते हैं कि जब सैयद शुहदा अलैहिस्सलाम का सफ़ीर जो है वो सरज़मीन कूफा पे दाखिल होता है तो हम देखते हैं कि हज़रत मुस्लिम के लिए तलवार चलाना, हज़रत मुस्लिम अलैहिस्सलाम के लिए जंग करना, हज़रत मुस्लिम के के लिए 15 आदमियों का मुकाबला करना मुश्किल नहीं था। हमला करते, 15 आदमियों को हटा देते, वहाँ पे जनाब अलम गाड़ देते और कहते कि अब हुसैन की हुकूमत कायम हो गई है, किसकी ज़रूरत थी।
बिल्कुल
नहीं किया। इसका मतलब ये है कि इलाही नुमाइंदों के सफ़ीर कुछ और होते हैं और दुनिया परस्तों के, इख्तदार परस्तों के नुमाइंदे कुछ और होते हैं। अब इस सफ़ीर ने ये काम क्यों नहीं किया, इसलिए कि असल जो मकसद था वो कश्मीर कुशाई नहीं था, वो फतह बुल्दान नहीं था, इलाकों को फतह करना नहीं था, वो था इंसानी दिलों को फतह करना। वो था कि लोग खुद आमादा हों ताकि इस्लाम की हदूद और इस्लाम का जो निज़ाम है, इस्लाम की हुक्मरानी का जो तसव्वुर है, इस्लामी हुकूमत का जो तसव्वुर है, वो नाफिज हो। वो उस वक्त नहीं हो सकता जब तक कि लोग खुद आमादा ना हो, जब तक कि लोगों को शऊर ना हो। अब वो जो इतनी बड़ी तादाद में ख़त लिखे गए थे इमाम हुसैन अलैहिस्सलाम की खिदमत में और जो उसका फिर जवाब आया है, उससे हम देखते हैं कि असल मामला हकूमत का हुसूल नहीं था, हकूमत दूसरे मरहले में है। पहला मरहला लोगों की आमादगी है ताकि इस्लाम की अदालत और अदल इलाही के निज़ाम को लोग कबूल करें कि इस्लाम जब नाफिज हो तो लोग आमादा हों। ये नहीं कि आमादा न हों और हम उनके ऊपर एक निज़ाम को जो है मुसल्लत कर दें। लिहाजा हज़रत मुस्लिम नकील अलैहिस्सलाम ने महसूस किया कि इस वक्त अगर मैं दारुल अमारा पे अपना परचम लहरा देता हूँ तो ये उस हदफ के ख़िलाफ़ है जो कि मौला ने मुझे जिसके लिए भेजा। यानी सफारत की इन गुत्थियों को अगर आप सुलझाने की कोशिश करें, समझने की कोशिश करें कि जैसे मैंने पहले भी अर्ज़ किया कि मुस्लिम बिन अकील अलैहिस्सलाम ने मौजूद था एक ख़तरनाक तरीन दुश्मन, उसको कत्ल नहीं किया ताकि सुन्नत नबवी ज़िंदा हो। फिर आखिरी दम में वसीयत की है ताकि इस्लाम का हुक्म ज़िंदा हो। फिर यानी वो जो बात थी कि जनाब मुस्लिम ने इब्ने ज़ियाद को कत्ल नहीं किया, उसमें एक नुक्ता और भी उन्होंने बयान फरमाया, फरमाया कि मैं बाहर होता तो सिचुएशन और थी, मैं यहाँ पे मेहमान हूँ और मेज़बान की इजाज़त के बग़ैर मैं कोई इकदाम नहीं कर सकता। ये भी उसूल बयान किया कि जब आप किसी के मेहमान हैं, किसी के घर में हैं, तो फिर आप अपनी हुकूमत ना चलाएँ, आप अपनी मर्ज़ी ना करें, घर वाले की मर्ज़ी से अमूर को अंजाम। ये वो छोटी छोटी बातें हैं जो बहुत बड़ी बड़ी बातें हैं कि हम देखते हैं कि जनाब मुस्लिम ने, फिर हम देखते हैं कि एक मरहला ऐसा आया कि हज़रत मुस्लिम बिन अकील अलैहिस्सलाम जब दिफा करना शुरू किया और क्या कहते हैं तौआ के घर में थे, जब रात जो गुजारी तो जो है वो तौआ के घर में, जबकि वो खातून जो नेक खातून जिसने पनाह दी थी, देखा कि अब इसके घर पे कहीं मतलब वो सारी उफ्ताद इस पे ना आ पड़े, घर से बाहर निकल गए दिफा के लिए। ठीक है जी, इसका मतलब ये है कि आप जिसका नमक खाएं उसके नमक को हलाल करें।
बिल्कुल,
ये दीन के छोटे छोटे अहकाम हैं लेकिन बहुत बड़े बड़े अहकाम हैं। लिहाजा बहसियत सफ़ीर अगर बहुत सारी बातों का हम जायज़ा लेना चाहें तो हमें जनाब मुस्लिम बिन अकील के बहसियत सफ़ीर बड़े खूबसूरत उनकी ज़िंदगी बहुत मुख्तसर सी ज़िंदगी जो तारीख़ में लिखी है, मैं समझता हूँ बड़े नूरानी और बहुत ही बुलंद पहलू जो है वो हमें नज़र आते हैं। और ख़ुलासा बहरहाल यही है कि हज़रत मुस्लिम बिन अकील ने जो रोल अदा किया है अपनी उस कूफे के क़याम के दौरान, मैं समझता हूँ बहसियत सफ़ीर दुनिया के सफ़ीरों के लिए रोल मॉडल है हज़रत मुस्लिम की ज़िंदगी। कोई और सवाल इस सिलसिले में अगर आपका हो तो
जी। इस हवाले से आगा, जिस तरह आपने ज़िक्र किया कि सफ़ीर जो हैं वो इलाही नुमाइंदों के जो सफ़ीर हैं उनकी ज़िम्मेदारियाँ, जिस तरह आपने ذکر کی اور کس طرح انہوں نے ایک درس دینے کی کوشش کی اپنی سفارت کے دوران. اس والے سے میں پوچھنا چاہوں گا کہ اسلامی حاکم جو ہے, اگر اسلامی حکومت کسی جگہ پہ قائم ہوتی ہے تو اسلامی حاکم کی کیا خصوصیات ہونی چاہئیں؟
دیکھیں, ہمارے لیے موضوع اسی بحث سے متصل ہے کہ حکومت جو ہے وہ پہلا مرحلہ نہیں ہے. پہلا مرحلہ وہی یزکیہم ویعلمہم الکتاب والحکمہ ہے,
احسن,
تعلیم ہے, تربیت ہے, انسانی روحوں کی پیوریفیکیشن ہے, انسانی افکار اور عقائد کی پیوریفیکیشن ہے, انسانوں کی روحوں کو اور ساتھ ساتھ ان کو علم دینا اور ان کو عقل اور تعقل کی طرف جو ہے وہ لے جانا ہے. لیکن بہرحال یہ پہلا مرحلہ ہے. پہلا مرحلہ میں سمجھتا ہوں, بسم اللہ الرحمن الرحیم, والعصر ان الانسان لفی خسر الا الذین آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر. بس یہاں دو نکاتی ایجنڈا ہے, ایک اصلاح نفس ہے, اصلاح ذات ہے, آمنو وعمل الصالحات, ایمان ہے, عمل ہے, تاکہ انسان اس مرحلے میں ٹھیک ہوں. تواصی بالحق اور تواصی بالصبر کا تعلق اجتماع سے ہے, سوسائٹی سے ہے, کہ یہ نہ ہو کہ کہیں صرف اپنی اصلاح کرتے رہو اور سوسائٹی کی اصلاح سے تم دستبردار ہو جاؤ, پیچھے ہٹ جاؤ. قرآن کریم کی اس سورہ مبارکہ میں خوبی یہ ہے کہ یہ دونوں کام اکٹھے ہیں. ادروائز ان الانسان لفی خسر, انسان گھاٹے میں, انسان کو کامیابی کا وعدہ نہیں دیا گیا. کامیابی کب ہے؟ کہ جب انسان دونوں ٹریک کے اوپر مکمل چلے, عمل کرے. پہلا مرحلہ اپنی ذات کی اصلاح ہے اور دوسرا مرحلہ حق کی تبلیغ ہے, حق کو پہنچانا ہے, حق کا نفاذ ہے, حق کی پہچان ہے, حقانیت کو لوگوں تک پہنچانا ہے, اور وہ اس کے لیے صبر کی ضرورت ہے. بہرحال مختصر
بالکل
یہ نقطہ ہے. اب اسلامی حکومت جو ہے وہ بحثیت, اب امام علیہ الصلوۃ والسلام کے قیام میں ہم یہ دیکھتے ہیں کہ جو حضرت نے صدائے احتجاج بلند کی ہے, ظاہر ہے کہ اس حکومت کے خلاف بلند کی ہے جو بظاہر اسلام کا نام لے رہا تھا لیکن باطنن جو ہے وہ اسلامی حکومت کے تصور کی جڑیں کاٹ رہا تھا. خوبی سے اعتبار سے ہم دیکھتے ہیں کہ کیا یزید آیا واقعاً صلاحیت رکھتا تھا حکومت کرنے کی یا یہ صلاحیت کسی اور کے پاس تھی. اب میں یہاں پہ میں ایک خط کا یہاں پہ کچھ ایک پیراگراف میں پڑھنا چاہوں گا جو کہ امام حسین علیہ الصلوۃ والسلام نے اہل کوفہ کے خطوں کے جواب میں ایک بات لکھی ہے اور بہت ہی میں سمجھتا ہوں کہ خصوصیت کی حامل ہے اور توجہ کی حامل ہے. ارشاد فرمایا, بسم اللہ الرحمن الرحیم, اما بعد, فقد علمتم ان رسول اللہ صلی اللہ علیہ وآلہ وسلم قد قال في حياته من رعى سلطانا جائرا مستحلا لحرم الله ناكثا لعهد الله مخالفا لسنة رسول الله يعمل في عباد الله بالإثم والعدوان. بہرحال میں ساست ترجمہ بھی کرتا جاؤں. فرمایا, تم جانتے ہو کہ نبی اکرم نے, پیغمبر نے اپنی زندگی میں ارشاد فرمایا. کیا ارشاد فرمایا؟ من رعا سلطانا جائرا, جو ایسے حکمران کو دیکھے جو جائر ہے, ظالم ہے. آپ اس کے الٹ دیکھتے جائیں کہ اسلامی حکمران کو کیا ہونا چاہیے؟ سلطانا جائرا نہیں, عادلا.
عادلا
اگر کل سلطان سلطان عادل ہو. اور اگلی خصوصیات وہ کیا ہے؟ اگر کوئی دیکھے سلطان جائر کو مستحل لحرم اللہ, جو اللہ کے حرام کو حلال بنا دے, ناقصا لعہد اللہ, اللہ کے عہد و پیمان کو توڑ دے, مخالفا لسنت رسول اللہ, اللہ کے رسول کی سنت کی مخالفت کرے، یعمل فی عباد اللہ بالاثم والعدوان، انسانوں کے اندر رہے لیکن گناہوں کے ساتھ، گناہوں سے آلودہ ہو اس کی زندگی، بالاثم والعدوان، گناہ سے اور تعدی سے، تجاوز سے، ثم، یہ سارے وہ کام کرے، اللہ کے حرام کو حلال قرار دے، اللہ کے عہد و پیمان کو توڑے، سنت نبوی کی مخالفت کرے، گناہ انجام دے، ثم لم یغیر بقول ولا فعل، اور اپنے ان سارے اعمال کو نہ قول سے اس کی نفی کرے، نہ کردار سے، نہ عمل سے، نہ گفتار سے، اگر نفی نہیں کرتا، یزید میں نے کہا کہ عمل سے بھی اس سارے کام انجام دے رہا تھا اور زبان سے بھی کہہ رہا تھا کہ لا خبر جاء ولا وحی نزل، جی
بالکل،
عمل اور گفتار دونوں سے عہد الہی کو توڑ رہا تھا، اپنے عمل سے بھی اور اپنے گفتار سے بھی، اپنے قول سے بھی. فرمایا ولم ثم لم یغیر بقول ولا فعل، اور اس کو وہ تبدیل نہ کرے ان ساری حرکتوں کو، نہ قول سے نہ فعل سے. پیغمبر نے فرمایا کان حقا علی اللہ ان یدخلہ مدخلہ، خداوند عالم اس کو وہیں بھیج دے جہاں کا وہ حقدار ہے. جی آگے وقد علمتم ان ہؤلاء القوم، اور فرمایا کہ تم جانتے ہو کہ یہ لوگ، یزید پلس اس کے سارے کارندے، وہ سارا لشکر جو کہ اس زمانے میں فرعون اور اس کا لشکر، یزید اور اس کے حامی، یزید اور یزیدی فکر والے ابن زیاد جو زیادہ کی اولاد تھے،
بالکل
جی، یہ سارے کے سارے کیا ہیں؟ قد لازموا طاعت الشیطان، انہوں نے شیطان کی اطاعت کو اپنا اوڑھنا بچھونا بنا لیا ہے. وتولوا عن طاعت الرحمن، انہوں نے رحمان کی اطاعت سے منہ پھیر لیا ہے. اظہر الفساد، فساد کو انہوں نے زمین پہ پھیلا دیا ہے. عطل الحدود، اللہ کی حدود کو معطل کر دیا ہے، ان پہ کوئی عمل نہیں ہے. واستأثروا بالفیء، اور جو مال خدا ہے اس کو انہوں نے قبضہ کر لیا ہے. احلوا حرام اللہ حرموا حلالہ، اور انہوں نے اللہ کے حرام کو حلال قرار دیا اور اس کے حلال کو حرام قرار دیا. وانی، یہاں سے ایک جملہ اور ہے اہم، یہ ساری خصوصیات اس شخص کی ہیں جو سلطان عادل نہیں ہے. سلطان عادل یہ کام نہیں کرتا، سلطان عادل کا یہ کام نہیں ہے، اور یہ سارا کام ہو رہا ہے اور امت خاموش ہے. حدود الہی معطل ہیں، فساد ہو رہا ہے، اللہ کے عہد و پیمان کو توڑا جا رہا ہے، سنت نبوی کو ختم کیا جا رہا ہے. جی یہ سارے کام ہو رہے ہیں، گناہوں کی سے معاشرہ آلودہ ہے، آلودگی ہے، سب کچھ یہ ہے، اور یہ لوگ شیطان کی اطاعت ان کا اوڑھنا بچھونا ہے اور رحمان کی اطاعت سے انہوں نے منہ پھیر لیا ہے. ایسے عالم میں ارشاد فرمائے، یہ امام کے جملے ہیں، میں کسی اور کے جملے نہیں.
بالکل،
اگلا جملہ قابل غور ہے، کیا؟ وانی احق بهذا الامر، اور اس حکومت کا سب سے زیادہ حقدار میں ہوں.
اللہ اکبر،
بات میرا خطبہ نہیں ہے، یہ امام
کا
کی تحریر ہے، امام کا خط ہے. وانی احق بهذا الامر، لیکن کس کے ذریعے؟ زور کے ذریعے نہیں، دھونس کے ذریعے نہیں، طاقت کے ذریعے نہیں، اصالتاً سمجھو کہ حقدار میں ہوں. کیوں کیوں حقدار ہوں؟ اس لیے کہ انما یرید اللہ لیذہب عنکم الرجس اہل البیت ویطہرکم تطہیرا، ہماری شان میں آیا ہے، ہم سنت الہی کو سمجھنے والے ہیں، ہم اللہ کے پیمان کو جاری کرنے والے ہیں، سنت نبوی کے کو عملی شکل دینے والے ہم ہیں، ہم ہیں، ہر گناہ سے پاک ہیں. انی احق بهذا الامر، اور میں سزاوار تر ہوں اس حکومت کا. کیوں؟ لقرابتی من رسول اللہ, ہماری قربت ہے رسول اللہ سے. رسول اللہ پہلے حاکم تھے اور اس کے بعد پیغمبر کے قریب ترین جو ہے وہ ہم ہیں, اور اس سے اس میں کون سی شک کی بات ہے؟ پیغمبر نے ایسے ہی تھے نہیں ان کو زبان چسا کے ان کی پرورش کی تھی اور اپنے علوم اور اپنی شخصیت منتقل فرمائی تھی ان ہستیوں کی طرف. قریب ترین جو رسول اللہ صلی اللہ علیہ وسلم کی سیرت اور شخصیت کے ہے وہ کون ہے؟ حسین ابن علی ہیں اس زمانے میں, اپنے زمانے میں. اور آگے وَقَدْ أَتَتْنِي كُتُبُكُمْ وَقَدِمَتْ قَدِمَتْ عَلَيَّ رُسُلُكُمْ بِبَعْيَتْكُمْ, تم نے مجھے خط لکھے ہیں اور تمہارے خطوط مجھ تک پہنچے ہیں اور تم نے بیعت کی ہے. تم نے بیعت کیا کی ہے؟ یہ بات بڑی اہم ہے. اس دیکھیں, حکومت کے لیے تین چیزیں چاہیے. نمبر ایک, عادل حکمران. دو, عادل نظام. تین, عادل سوسائٹی. جی, آئمہ کے ساتھ مشکل کیا تھی؟ عادل حکمران تو تھا, عادل نظام بھی موجود تھا, سوسائٹی عادل نہیں تھی.
نہیں تھی.
جب لوگ ہی عدالت کے لیے آمادہ نہ ہوں, اگرچہ حکمران عادل موجود ہو, اگرچہ عادلانہ نظام بھی موجود ہو, تو جب لوگ آمادہ نہ ہو, سوسائٹی آمادہ نہ ہو, تو پھر اس کا مطلب ہے امام زمانہ علیہ الصلوۃ والسلام, ہم انتظار نہیں کر رہے, امام انتظار کر رہے ہیں کہ انسان کب قابل ہو جائے
احسن,
تاکہ اللہ کی زمین پر اللہ کا نظام نافذ کیا جائے. انسان قابل تو ہو,
یعنی کب امت جو ہے وہ اس نظام سے راضی ہو,
ہاں اس کو اپنانے کے لیے تیار ہو جائے. ابھی انسان تیار نہیں ہے, یہی وجہ ہے کہ انسان ابھی ظلم کی چکی میں پس رہا ہے. انسان آمادہ ہو تاکہ اللہ وہ جو چھپا ہوا خزانے میں جو اس نے اپنا نمائندہ رکھا ہوا ہے اس کو ظاہر فرما دے. یہاں نمائندہ موجود تھا, عادلانہ نظام بھی موجود تھا, لیکن اس کے برعکس امت آمادہ نہیں تھی. امت گناہ کی بیعت کر چکی تھی. کیا فرمایا؟ تمہارے خطوط اور پیغامات ملے ہیں اور تم نے بیعت کی ہے. انکم لا تسلمونی, کہ تم مجھے کیا کرو گے؟ ان ظالموں کے سپرد نہیں کرو گے. ولا تخذلونی, اور میرے ساتھ بےمانی نہیں کرو گے, اور مجھے دھوکہ نہیں دو گے. تم نے یہ کہا ہے. فَإِن وَفَيْتُمْ لِي بِبَيْعَتِكُمْ فَقَدْ أَصَبْتُمْ حَظَّكُمْ, دیکھو اگر تم نے بیعت جو کی ہے اس کے ساتھ وفا کی تو تمہیں کیا ملے گا؟ حظکم ورشتکم, ہدایت پاؤ گے, رشت و سعادت تمہیں ملے گی. اس لیے کہ حسین مخاطب ہے تم سے, وہ جو رسول اللہ کی گود میں پلا ہے, وہ جو عصمت و طہارت کی گود میں جس نے پرورش پائی
وہ مخاطب ہے,
وہ مخاطب ہے. اور اگر اس کے ساتھ وفا کرو گے تو رشت و سعادت ملے گی, وہ جس کی تم دعوت دیتے ہو, حی علی الصلاح حی علی الفلاح, وہ رشت تمہیں میسر آئے گا. حسین وہ تمہیں میسر کر کے دے گا. اور اگر تم نے یوں کیا, اپنی بیعت کے ساتھ وفا کی, اور اب آگے دیکھیں بہت ہی خوبصورت جملے ہیں, اگر تم نے وفا کا مظاہرہ کیا, نفسی ما انفسکم, میری جان تمہاری جانوں کے ساتھ ہے. اللہ اکبر, سبحان اللہ. یہ ہے وہ جذبہ جس کو قرآن
نے, یعنی جب ایک امت سبمٹ کر دے اپنے امام کی طرف,
تو پھر امام,
تو پھر امام کہتے
امام ہیں بھی کہ اس سے محبت کرتا ہے.
الحمدللہ,
امام بھی اس کا عاشق ہے. امت اس قابل ہو نا عشق کرے اپنے مولا سے, اپنے امام سے. فرمایا نفسی ما انفسکم, میری جان پھر تمہاری جانوں کے ساتھ ہوگی, میری دھڑکنیں تمہارے ساتھ دھڑکیں گی. آگے کیا فرمایا؟ وَأَهْلِي وَوُلْدِي مَا أَهَالِيكُمْ وَأَوْلَادِكُمْ, میری اولاد میرا خاندان تمہاری اولاد کے ساتھ ہوگا.
سبحان اللہ,
تمہارے اہل و عیال کے ساتھ ہوگا، ہم سب اکٹھے مل کے جئیں گے. سبحان اللہ، یہ اتنی بڑی آفر کہ میں تمہارے ساتھ دھڑک، میرا دل تمہارے ساتھ دھڑکے گا، میری سانسیں تمہارے ساتھ ہوں گی. فَلَكُمْ بِي اُسْوَةٌ، لیکن یاد رکھنا ایسے ماحول میں میں رول ماڈل ہوں، میرے اسوہ پہ عمل کرو گے. کیوں؟ حسین تسلسل ہے سیرت نبی صلی اللہ علیہ وسلم کا. حسین حسین منی وانا من الحسین کی منزل پہ فائز ہے. حسین علیہ الصلوۃ والسلام اپنے زمانے میں رسول اللہ کی سیرت کا تسلسل ہے، کنٹینیوشن ہے، رسول اللہ کے علم کا کنٹینیوشن ہے، رسول اکرم صلی اللہ علیہ وسلم کی شخصیت کی کنٹینیوشن کون ہے؟ یہ اہل بیت ہیں. لہذا چونکہ لقد کان لکم فی رسول اللہ اسوۃ حسنہ، پیغمبر اس کائنات میں اسوہ حسنہ ہیں، پیغمبر کے بعد وہ ہیں جو پیغمبر کے پالے ہوئے ہیں، جن کی پرورش کی ہے پیغمبر نے. فلکم بی اسوۃ وان لم تفعلوا، اور دیکھو اگر تم نے ایسا نہ کیا تو. ونقضتم عہودکم، تم نے اپنے عہد و پیمان کو اگر توڑ دیا. وخلعتم ببیعتکم فلعمری ما ہی منکم بنکر لقد فعلتموها بابی واخی وابن عمی، اور اگر تم نے اپنی بیعت سے ہاتھ اٹھا لیا تو یہ کوئی نئی بات نہیں ہے، تم نے میرے بابا کے ساتھ بھی یہ کیا، میرے بھائی کے ساتھ بھی یہ کیا، اور میرے مسلم کے ساتھ بھی یہ کیا، میرے سفیر کے ساتھ بھی
یہی کیا.
بحثیت قوم، دیکھیں جب ایک معاملہ ہوتا ہے ان فرد کا، ایک بحثیت قوم، میں اس کو یوں سمجھتا ہوں، ایک دفعہ انسان کا انفرادی ایٹیٹیوڈ ہوتا ہے، ایک دفعہ قوموں کا ایک ایٹیٹیوڈ ہوتا ہے، قوموں کا ایک اٹھنا بیٹھنا ہوتا ہے. بحثیت قوم جب انسانوں کی روش بدل جائے تو پھر وہ چھوٹی چھوٹی اکائیاں کسی کام کی نہیں رہتی.
بالکل، اور اگر جس طرح آپ نے نہایت ہی احسن طریقے سے امام حسین علیہ السلام خط لکھ رہے ہیں کوفے والوں کو، اور اس میں جو انتہائی اہم پوائنٹ جو امت کے لیے، یعنی اس میں وہ ایک اسلامی حکومت کی تشکیل کا جو فارمولا ہے،
بالکل
اس کے بارے میں تمام پوائنٹس سے آگاہ کر رہے ہیں، اور کن پوائنٹس کو چوز کرنا ہے اور کن کی تنبیہ کر رہے ہیں، یعنی ایک خط کے ذریعے وہ اسلامی حکومت، اسلامی معاشرہ اور اسلامی حاکم کی خصوصیات بھی بیان فرما رہے ہیں.
بالکل ایسے
یعنی اگر آگاہ یہ کہا جائے کہ امام حسین علیہ السلام کا جو قیام کا مقصد ہے، یعنی جو یہ نہضت اور تحریک امام حسین علیہ السلام نے شروع کی، تو اس میں اسلامی حکومت جو ہے وہ بھی ایک بہت بڑا پہلو ہے.
آپ دیکھیں بات یہ ہے کہ اسلام کی جو نورانیت ہے نا، وہ زیادہ بہتر انداز میں پہنچ سکتی ہے جب اسلامی حکومت ہو.
احسن،
یعنی مثلا فرض کریں، مجھے ایک بات اور یاد آ گئی، حضرت امام خمینی رضوان اللہ تعالیٰ علیہ ایک جملہ ارشاد فرماتے ہیں، فرماتے ہیں کہ اسلام ہم چیزش سیاست است حتی عبادتش، اسلام کے جتنے بھی احکام ہیں تمام، ان سب میں سیاست موجود ہے، یہاں تک کہ عبادت کا جو نظام دیا ہے اس میں بھی سیاست ہے. اچھا، کس معنی میں سیاست ہے؟ سیاست بمعنی اسلامی الہی ایڈمنسٹریشن، ڈیوائن ایڈمنسٹریشن. جیسے کہ اس میں زیارت جامعہ کبیرہ میں ایک جملہ ہے، اہل بیت علیہم السلام کی بارگاہ میں ہم سلام کرتے ہیں تو ہم کہتے ہیں انتم سیاست العباد، انسانوں کے سیاست دان آپ ہیں، سیاست مدار آپ ہیں. سیاست بمانا لیڈرشپ، سیاست بمانا نظام حکومت، لیکن کون سی سیاست؟ وہ امام خمینی کا ایک اور جملہ ہے، وہ خوبصورت ہے، فرماتے ہیں سیاست ما دیانت ما است.
احسن
جی، ہماری سیاست ہماری دیانت سے جدا نہیں ہے، سیاست یعنی عین دیانت. اب اس اعتبار سے اسلام نے جو ایک اسلامی سوسائٹی کا جو تصور دیا ہے، उसमें फ़र्ज़ करें इक्तसादी निज़ाम है, उसमें एक पॉलिटिकल सिस्टम है, उसमें फ़र्ज़ करें कज़ाई निज़ाम है, हुदूद व दियात का निफाज है। ये नहीं हो सकता जब तक कि हुकूमत ना हो। लिहाजा हुकूमत किस मरहले में है कि सोसाइटी आदिल सोसाइटी हो, लोग चाहें कि कोई निज़ाम यहाँ कायम हो और वो इस्लाम की उन नूरानी तालीमात की रोशनी में हो जिसमें दीन का सारा फैज़ इन इंसानों को पहुँचेगा।
अहसन
ठीक है, उसके लिए ज़रूरी है फिर हुक्मरान को हो। कौन हो? इमाम ने फरमाया इन्नी अहक्कु बिहादल अम्र, सबसे ज़्यादा हकदार मैं हूँ कि तुम्हारे तुम्हारी इस हुकूमत के निज़ाम को मैं संभालूँ। क्यों? इसलिए कि जब जब आदिल और मासूम हुक्मरान आ जाएगा तो फिर जुल्म नहीं रहेगा, फिर गुनाह नहीं रहेगा, फिर बेअदालती नहीं रहेगी, फिर हर कोई जिएगा खुशी खुशी और हर एक को उसके हकूक जो हैं मुयस्सर आएंगे। लिहाजा इस एतबार से हुकूमत, लेकिन किन शरायत के साथ? आदिल
आदिल
हुक्मरान के साथ,
बिल्कुल
मासूम हुक्मरान के साथ। आदिल इस माना में कि मासूम की ताईद उसको हासिल हो, जैसे कि अमीरुल मोमिनीन अलैहिस्सलाम के ज़माने में मालिक अश्तर थे। मालिक अश्तर हुक्मरान थे ना मिस्र के
बिल्कुल
जी, लेकिन ताईद किसकी थी? मासूम की।
मासूम की ताईद है।
मासूम की ताईद से हक के हुक्मरानी हासिल हो या खुद मासूम बराह रास्त हक के हुक्मरानी हो, लेकिन उसके लिए वही शख्सियत जो कि दीन की हकीकतों को
बिल्कुल
जानने वाला है, या खुद मासूम हो या मासूम ने फरमाया कि वो जो के हमारे फरामीन और हमारी अहादीस को समझने वाले हैं। यहाँ पे फिर एक बहस इस्लामी हुकूमत की और विलायत की निकलती है, बहरहाल अगर गुंजाइश हुई तो उसको
बिल्कुल
भी।
इसी तरह मेरा अगला सवाल भी जो मैं यही करना चाह रहा था कि आज के दौर में जो है वो इमाम जो है ज़ाहरी तौर पर हमें मौजूद जो है वो नहीं है, आशूर से हम ये सबक लेकर आज के दौर में अगर इस्लामी हुकूमत कायम करनी है तो इसमें उम्मत की क्या जिम्मेदारी है?
पता नहीं वक्त के दामन में इतनी
जी हमारे
गुंजाइश है
पास
क्या?
कुछ वक्त है कि हम
अच्छा,
इसको
नहीं बा अब अभी इस आज के इस प्रोग्राम में थोड़ा सा मैं अभी इब्तदाई तौर पे बात करते हैं और बाकी इंशाल्लाह बाद में से देखें। अल उलमा वरसतुल अंबिया, उलमा अंबिया के वारिस हैं।
वाले
किस माने में? अगर आज कोई नबी हो तो उनकी ज़िम्मेदारी क्या है आज के दौर में? उनकी ज़िम्मेदारी यह है कि अल्लाह की इस ज़मीन पर अल्लाह की अदालत का निज़ाम जो है वो नाफिज करें आज के दौर में। अच्छा, अब नबी नहीं हैं तो क्या पीछे निज़ाम कैसे चलेगा? अब हमारा अकीदा तो ऐसा नहीं है कि मासूम दुनिया से चले जाएं और कहें भी ठीक है जो मर्ज़ी कर लो, खुद ही कर लेना। हम तो इस अकीदे के नहीं कायल। हम कहते हैं चूंकि ये इलाही हिदायत का निज़ाम है, ये लीडरशिप के तसव्वुर के बग़ैर नहीं चल सकता आगे। लीडरशिप का एक तसव्वुर कॉन्सेप्ट चाहिए।
बिल्कुल
सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने इस दुनिया से जाने से पहले अपनी विलायत के इख्तियारात अमीरुल मोमिनीन को तफवीज़ फरमाए और ऐलान किया, मन कुन तो मौला हो फहादा अली मौला हो। अल्लाह के नबी की विलायत का वारिस कौन है?
अमीरुल मोमिनीन
मोमिनीन अली इब्ने अबी तालिब रसूल। ये जुमला फिर सुने ज़रा, अल्लाह की विलायत का हामिल कौन है? पैगंबर,
पैगंबर कुमुल्ला
इन्नमा वलियुकुमुल्लाह। अल्लाह की विलायत, जो अल्लाह को विलायत है। अब यहाँ अलबत्ता फिर बहस और भी है, मैं इंशाल्लाह उसको भी अर्ज़ करता हूँ। अल्लाह हाकिम है सारी कायनात का, असल वही है, लेकिन चूंकि निज़ाम ये है कि वो डायरेक्ट वाली बात नहीं है। परवरदिगार ने कायनात में हर चीज़ को अपने फैज़ को जारी किया है वसीले से। इस कायनात में जितनी भी खुदावंद आलम की नेमतें हैं, जितना भी उसका फैज़ जारी है, वसीले से है, डायरेक्ट नहीं है। हिदायत का निज़ाम भी डायरेक्ट नहीं है, नबी भेजे, किताबें भेजी अपने नुमाइंदों को। अल्लाह हाकिम है, उसकी हाकमियत को इस्तेमाल करने वाला कौन है? अल्लाह का
पैगंबर
रसूल। अल्लाह के रसूल को इख्तियार हासिल है अल्लाह की नियाबत में कि वो कानून इलाही को ज़मीन पे नाफिज करें। अल्लाह के रसूल के बाद ये विलायत किसको हासिल है? हकूमत की जो विलायत है, हकूमत का जो इख्तियार है, किसको हासिल है? अली इब्न अबी
अभी
तालिब
तालिब
अलैहिस्सलाम को। मन कुंत मौला हो, जिसका हाकिम मैं हूँ, इसका ये माना है, जिसका हाकिम मैं हूँ उसका हाकिम अली
अली
है,
हूँ
जिसका राहबर मैं हूँ उसका राहबर
अली
अली है, मेरे बाद हक के हुक्मरानी किसको हासिल है?
अली को
अली को। हो, अब वो सिलसिला मुंतकिल हुआ 12वें इमाम तक। अब हम ये नहीं कह सकते कि इमाम चले गए और कहा भी ठीक है खुद ही कर लेना, नहीं, सिस्टम दे के गए हैं, लीडरशिप का सिस्टम दे के गए हैं। अब इस मरहले में कि मैं आगे बढ़ूं, यहाँ पे एक बात है मुख्तसर अंदाज में अर्ज़ करूँगा। देखिए, विलायत का माना है इख्तियार, विलायत के कई मानी हैं, लेकिन यहाँ पे जिस बाब में हम गुफ्तगू कर रहे हैं दीन के अहदाफ को नाफिस करने की, यहाँ माना है इख्तियार, अथॉरिटी। ये अथॉरिटी किसको हासिल है? अल्लाह मुतलक, उसके बाद पैगंबर,
पैगंबर
पैगंबर के बाद इमाम, इमाम के बाद क्या ख़त्म? बस अब सब कुछ डायरेक्ट हो जाए? नहीं, डायरेक्ट नहीं, ऐसा नहीं। डायरेक्ट के बाद दे फिर वो लोग हैं जो अहले बैत अलैहिस्सलाम की अहादीस का इल्म रखते हैं और कुरान करीम का इल्म रखते हैं, वो वारिस हैं इस सारे सिस्टम के, और ये विलायत फिर उनको हासिल है। किस माना में ये विलायत? इस माना में कि ये विलायत यानी कानून इलाही को नाफिज करने का इख्तियार। एक विलायत वो है जिस जिसका माना मोजज़ात है, वो विलायत उसको कहते हैं विलायत तकवीनी। ये जिसकी हम बात कर रहे हैं, इसका ताल्लुक है विलायत तशरीई से, यानी शरीयत को नाफिज करने का इख्तियार। ये विलायत तशरीई
अहसन
है, वो जिसके नतीजे में मोजज़ात होते हैं उसको विलायत
तकवीनी का है
तकवीनी कहते हैं। मेरा ख्याल आज के लिए
बिल्कुल,
शायद यही
यानी
मुख्तसर।
नहायत ही जिस तरह आपने विलायत का एक जिस तरह गदीर को अगर हम कहें कि गदीर का तसलसल जिस तरह आपने बयान फरमाया कि किस तरह ये हक के तसर्रुफ जो है वो खुदा ताला से पैगंबर को और फिर उससे आयमा को और उनकी हैबत में उलमा की जिम्मेदारी है कि वो उम्मत के लिए एक ऐसा सिस्टम तश्कील दें कि वो उससे कुर्बतन इलल्ला ताकि वो कामिल तरीन इंसान जो हैं वो तश्कील पाएँ। आगा
इंशाल्लाह,
आपका बहुत बहुत शुक्रिया कि
बिल्कुल,
आपने हमारा साथ दिया स्टूडियो में। नाज़रीन आपका भी बहुत शुक्रिया कि आपने प्रोग्राम देखा और उम्मीद है कि आप ये प्रोग्राम पसंद कर रहे होंगे। इंशाल्लाह नेक्स्ट प्रोग्राम में आपसे फिर मुलाकात होगी, तब तक के लिए खुदा हाफिज़।